नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2080 साल पुष महिनाको 15 गते आइतबार, पौष कृष्ण चतुर्थी, तदनुसार डिसेम्बर 31 सन् 2023, नेपाल सम्बत 1144। आज राजधानीबाट प्रकाशित अधिकांश पत्र पत्रिकाले ललितपुरको बालकुमारीमा भएको झडपमा दुईजना युवाको मृत्यु, सरकारद्वारा क्षतिपूर्ति घोषणा र सुरक्षा समन्वयमा कमी लगायतका प्रसंगलाई प्राथमिकताका साथ खबर बनाएका छन्। पहिलो समाचार लिँदैछौ गोर्खापत्रबाट। मृतकका परिवारलाई 10 लाख क्षतिपूर्ति, 3 अधिकारी निलम्बित शीर्षकमा गोर्खापत्रले मुख्य खबर बनाएको छ। सरकारले ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा ज्यान गुमाएका दुई युवकको परिवारलाई 10-10 लाख रूपियाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको मन्त्री परिषद बैठकले दैलेख महाबु गाउँपालिका वडा नम्बर 6 घर भई भक्तपुर बस्ने 23 वर्षीय सुजन रावत र अछाम चौरपाटी गाउँपालिका वडा नम्बर 1 घर भई काठमाण्डुमा बस्दै आएका 22 वर्षीय वीरेन्द्र शाहको निधनप्रति दुःख व्यक्त गर्दै पीड़ित परिवारलाई क्षतिपूर्ति उपलब्ध गर्ने निर्णय गरेको हो। नेपाल सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बैठकपछि भन्नुभयो, मृतकका परिवारलाई प्रति परिवार 10 लाख रूपियाँ उपलब्ध गराउने, उक्त घटनामा परि घाइते भएका व्यक्तिहरूको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले बेहोर्ने र सो बापतको रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई निकासा दिने निर्णय भएको छ। दक्षिण कोरिया रोजगार अनुमति प्रणाली ईपीएस परीक्षाको विषयलाई लिएर शुक्रबार भएको प्रदर्शनमा दुईजनाको मृत्यु भएको हो। प्रधानमन्त्रीद्वारा पीड़ित परिवारसँग भेट, अर्को शीर्षक दिँदै गोर्खापत्र लेख्छ, ललितपुरको बालकुमारीको घटनामा ज्यान गुमाएका पीड़ित परिवारका सदस्यले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको छ। अछाम र दैलेखका सांसद सहित पीड़ित परिवारका सदस्य प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग हिजो साँझ भेट र छलफल गर्नुभएको हो। बालकुमारीमा शुक्रबार भएको प्रदर्शनका क्रममा अछाम चौरपाटी गाउँपालिका 1 का वीरेन्द्र शाह र दैलेख महाबु गाउँपालिका 6 का सुजन रावतको मृत्यु भएको छ। अछामबाट वीरेन्द्रका बुवा टेक बहादुर शाह र दैलेखका सुजनका मामा पर्ने टेक बहादुर कटिवाल सहित संघीय सांसद सहभागी हुनुहुन्थ्यो। पीड़ित परिवारसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले घटनाको यथार्थ पत्ता लगाउन सरकारले छानबिनको प्रक्रिया अघि बढ़ाइसकेको जानकारी दिनुहुँदै दोषीलाई कार्यवाही गरिने बताउनुभयो। वहाँले उक्त घटनालाई सरकारले गम्भीर रूपमा लिएको र प्रारम्भिक चरणमा केहीलाई निलम्बन गरिसकिएको जानकारी पनि पीड़ित पक्षलाई दिनुभयो। त्रुटि भयो, समीक्षा गरेका छौं प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले उल्लेख गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुईजना युवकको ज्यान जाने गरी भएको घटनाका दोषीलाई कार्यवाही प्रक्रिया थालिएकाले वातावरण सहज बनाउनतिर लाग्न सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको छ। संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटीयूसीसीको 6 राष्ट्रिय सम्मेलनमा वहाँले सबैतिरबाट गम्भीर त्रुटि भएकाले दोषीलाई कार्यवाही गरिएको प्रष्ट पार्नुभयो। वहाँले भन्नुभयो, यस घटनाबारे गम्भीर अनुसन्धान गर्नुपर्नेछ, दोषीलाई कार्यवाही गर्नै पर्यो। मृतकका परिवारलाई 10 लाख क्षतिपूर्ति, 3 अधिकारी निलम्बित, प्रधानमन्त्रीद्वारा पीड़ित परिवारसँग भेट शीर्षकका समाचार गोर्खापत्रले अग्रपृष्ठमा प्रकाशन गरेको छ। यसै प्रसंगलाई बालकुमारी घटनामा सुरक्षा समन्वय अभाव शीर्षकमा कान्तिपुरले मुख्य खबर छापेको छ। वैदेशिक रोजगारीका लागि कोरिया जान भाषा परीक्षा तयारी गरिरहेका दुई युवाको ज्यान जाने गरी भएको घटनामा सरकारले ललितपुरका प्रमुख जिल्लाधिकारी रुद्र प्रसाद पण्डित र जिल्ला प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहलाई जिम्मेवारी मुक्त गरेको छ। पानी जहाज सम्बन्धी कामका लागि गत साउनमा लिइएको भाषा परीक्षामा सामेललाई पछिल्लो पटक माग गरिएको, उत्पादनमूलक क्षेत्रमा खुल्ला गरिएको आवेदनबाट वञ्चित गराइएपछि ग्वारको बालकुमारी सड़क अवरूद्ध पारेर प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले घातक बल प्रयोग गर्दा शुक्रबार दैलेखको महाबु 6 का सुजन रावत र अछाम चौरपाटीका वीरेन्द्र शाहको ज्यान गएको थियो। परिस्थितिको पूर्व आकलन गरेर सुरक्षा सावधानी नअपनाएको तथा प्रदर्शनमा अत्याधिक बल प्रयोग गरेको भन्दै गृह मन्त्रालयले प्रमुख जिल्लाधिकारी पण्डितलाई मन्त्रालय र एसएसपी शाहलाई प्रहरी प्रधान कार्यालय फिर्ता गरेको हो। प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो बिहान उप प्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई लगायत सुरक्षा अंगका प्रमुखसँग सो घटनाका बारेमा जानकारी लिनुभएको थियो। बालकुमारी घटनामा सुरक्षा समन्वय अभाव कान्तिपुरको मुख्य खबर हो यो। यसै प्रसंगलाई बालकुमारी घटना ललितपुरका सीडीओ एसएसपी र ईपीएस शाखाका निर्देशक जिम्मेवारी मुक्त शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर छापेको छ। अभिभावक बन्नुपर्ने राज्य हत्यारा शीर्षकमा नागरिकको मुख्य खबर रहेको छ। ललितपुरको बालकुमारीमा शुक्रबार भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवकका आफन्तले शनिबार सब बुझ्न अस्वीकार गरेका छन्। राज्यले गरेको हत्या आरोप लगाउँदै पूर्ण न्याय महसुस नहुँदासम्म सब नउठाउने अडान आफन्तले लिएका छन्। बालकुमारी गोलीकाण्ड, अभिभावक बन्नुपर्ने राज्य हत्यारा, नागरिकको मुख्य खबर हो यो। यता कान्तिपुरको भित्री पृष्ठमा भाषा परीक्षा विवाद, अदालतको आदेश र सरकारको निर्णय कोरियाले मान्ला शीर्षकमा खबर रहेको छ। वैदेशिक रोजगार विभागले उत्पादन क्षेत्रको कोरियन भाषा परीक्षाका लागि पुस 16-देखि 18 आवेदन दिन पाउने गरी निर्णय गरेको छ। भाषा परीक्षा विवादमा शुक्रबार ललितपुरको बालकुमारीमा भएको घटनापछि उच्च अदालत पाटनले सबैका लागि उत्पादन क्षेत्रमा पनि आवेदन दिन पाउने निर्णय गरेको थियो। तर यी निर्णयलाई कोरियाले मान्यता दिन्छ वा दिँदैन भन्ने प्रश्न उब्जी कोरियाको भाषा परीक्षा सम्बन्धी शर्तका कारण गत साउनमा पानी जहाज निर्माण क्षेत्र रोजेका 32,000 जना उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिनबाट वञ्चित भएका थिए। अदालत र विभागको निर्णय अघि नेपालमा रहेको कोरियाको मानव संसाधन विभाग एसआरडीसँग छलफल र सहमति गरिएको थिएन। विभागका महानिर्देशक डण्डुराज घिमिरेले अदालतको आदेशलाई कोरियाले अस्वीकार गर्ने अवस्था नहुने बताउनुभयो। अदालतले फारम भर्न रोक नलगाउनु भन्ने आदेश दिइसकेको छ। भाषा परीक्षा विवाद, अदालतको आदेश र सरकारको निर्णय कोरियाले मान्ला, कान्तिपुरको भित्री पृष्ठको समाचार हो यो। पाठ्यपुस्तक छपाई अझै अन्यौल शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। नयाँ शैक्षिक सत्र शुरू हुन 3.5 महिना बाँकी हुँदा पनि स्कूलले पाठ्यपुस्तक छपाईको टुंगो लागेको छैन। छपाईको जिम्मेवारी दिन ढिलाइ गर्ने र नभ्याउने भन्दै निजी प्रकाशकलाई छाप्ने जिम्मेवारी दिने प्रवृत्ति निकै पुरानो हो। यसरी निजी प्रकाशकलाई प्रकाशनको जिम्मा दिँदा आर्थिक चलखेल हुने गरेको आरोप लाग्दै आएको छ। जनक शिक्षा सामग्री केन्द्रले समय पाठ्य पुस्तक छाप्न नसकेको भन्दै छपाईमा 1.5 दशक अघिदेखि निजी प्रकाशकलाई प्रवेश गराइदै आएको छ। गत वर्ष कक्षा 1-5 पाठ्यपुस्तक निजी प्रकाशकले र कक्षा 6-12 पाठ्यपुस्तक जनक शिक्षालाई छाप्न दिइएको थियो। अघिल्लो वर्ष कक्षा 1-3 पाठ्यपुस्तक निजीलाई छाप्न दिने निर्णय भएको थियो। कुन तहदेखि कुन तहसम्म जनक शिक्षा र निजी प्रकाशकलाई छपाईको जिम्मा दिने भन्ने निर्णय नहुन्जेल ती प्रकाशक अन्यलमा रहने गरेकाले छपाई कार्य स्थगित गर्ने गरेका छन्। पाठ्यक्रम विकास केन्द्रले पाठ्यपुस्तक छपाईको निर्णय गरिदिन गत कार्तिकमै फाइल शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा पठाएको थियो। 2 महिना बित्दा पनि फाइल मन्त्रालयमा थन्किएको छ। पाठ्यपुस्तक छपाई अझै अन्यौल गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। सन्दीपलाई बाहिरै बसेर पुनरावेदन गर्ने सहुलियत शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। जबरजस्तीकरणी मुद्दामा दोषी ठहरिएसँगै क्रिकेटर सन्दीप लामिछानेले तत्काल जेल जानुपर्ने कि नपर्ने भन्ने विषय मा चर्चा भइरहेको छ। काठमाडौँ जिल्ला अदालतले बलात्कार भएको ठहर गरिसके पनि कति वर्ष जेल जाने भन्ने निर्णय हुन बाँकी छ, जसले गर्दा तत्काल जेल बस्नुपर्ने कि नपर्ने भन्ने चर्चा चलिरहेको हो। तर त्यसबारे थाहा पाउन पुस 25 कसुर निर्धारणको दिन नै कुर्नुपर्ने भएको छ। अब जिल्ला अदालतले सन्दीपलाई कति वर्ष जेल सजाय हुने, क्षतिपूर्ति तिर्नुपर्ने कि नपर्ने भन्ने विषयमा निर्क्योल गर्नेछ। त्यसअघि मात्र त्यसपछि मात्र सन्दीपले कति वर्ष जेल सजाय हुने टुंगो लाग्नुका साथै पुनरावेदन दिने बाटो पनि खुल्नेछ। दोषी ठहर भएपछि उनले कानूनले तोके बमोजिम जेल सजाय भोग्नु त पर्छ नै, तर कानूनले उनलाई केही सहुलियत पनि दिएको छ। त्यो सहुलियत भनेको थुना बाहिरै बसेर पुनरावेदन दिन पाउनु हो। सन्दीपलाई बाहिरै बसेर पुनरावेदन गर्ने सहुलियत नागरिकको अग्रपृष्ठको समाचार हो यो। नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको बैठक यही साता नयाँ पत्रिकाको अग्रपृष्ठमा खबर छ। नेपाल र भारत परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको सातौं बैठक यही साता काठमाण्डुमा बस्दैछ। बैठकका लागि भारतीय विदेश मन्त्री एस जयशंकर 20 पुसमा नेपाल आउनुहुने तय भएको छ। वहाँकै उपस्थितिमा नेपालबाट भारतमा आगामी 10 वर्षमा 10,000 मेगावाट विद्युत व्यापारका लागि सम्झौता हुने तयारी छ। बैठकका लागि परराष्ट्र मन्त्रालयले आवश्यक तयारी गरिरहेको छ। सरकारवाला मन्त्रालयहरू बीच छलफल भइरहेको छ। परराष्ट्र मन्त्री एनपी साउदले नयाँ दुई देशको मित्रता थप सुदृढ बनाउने गरी विभिन्न महत्वपूर्ण परियोजनाका विषयमा छलफल गर्ने बताउनु भएको छ। नेपाल भारत परराष्ट्र मन्त्री स्तरीय संयुक्त आयोगको बैठक यही साता नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। रूपन्देहीका 10 सहकारी बन्द, बचत फिर्ता गर्न नसकेपछि केही संचालक फरार, केही पक्राउ, स्थानीय र प्रदेश सरकारको नियमन फितलो शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा खबर प्रकाशन गरेको छ। 1.5 वर्ष यता ग्राहकको बचत फिर्ता गर्न नसकेपछि बुटवलमा संचालित 10 सहकारी बन्द भएका छन्। रकम फिर्ता माग्न बचतकर्ताको दैनिक भीड़ लाग्न थालेपछि सहकारी संचालक कार्यालय नै बन्द गरेर सम्पर्कविहीन भएका हुन्। बुटवलको योगी कुटी स्थित शिव शिखर बहुद्देश्य सहकारी संस्था झण्डै 3 करोड़ बचत रकम फिर्ता गर्न नसकेपछि 1.5 वर्षदेखि बन्द छ। अहिले योगी कुटीबाट सहकारीको कार्यालय नै हटेको छ। कृषि सामग्री उत्पादन र ग्रोसरी सामग्री बिक्री गर्दै आएको शिव शिखरले दैनिक बचत रकम अन्य व्यवसायमा लगानी गर्दै आएपछि स्थानीय बचतकर्ता समस्यामा परेका हुन्। बुटवलमा 3 वर्ष अघि कार्यालय खोलेको यो सहकारीमा झण्डै 1700 बचतकर्ता थिए। भक्तपुरको कौशल टारमा प्रधान कार्यालय रहेको सहकारीका देशभर 26 शाखा र सेवा केन्द्र छन्। 1 लाख भन्दा बढ़ी बचत सदस्य रहेको यो संस्थामा बाँके कोहलपुरका केदारनाथ शर्मा संचालक र उनकी श्रीमती गीता शर्मा कार्यकारी निर्देशक रहेका जनाइन्छ। बचतकर्ताको रकम दम्पतिले आफ्नो शिखर अर्गनाइजेशन नामक कम्पनी मार्फत झण्डै 1.5 दर्जन कम्पनी र उद्योगमा लगानी गर्ने गरेका थिए। उनीहरूलाई अहिले प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सहकारीका संचालक अमिश राज भण्डारी र पुष्कर मल्ल पनि पक्राउ परेका छन्। बुटवलकै सुप्रिम, आगन्तुक, साइन, विश्व विराट, उपकार, सप्तदीप, नमस्ते, उपदेश, सुनौलो बहुद्देश्य सहकारी पनि बचत रकम फिर्ता गर्न नसकेपछि बन्द भएका छन्। 8 महिनादेखि मेयर फरार शीर्षकमा उपशीर्षकमा कान्तिपुर लेख्छ। इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक समेत रहेका ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपाली बचतकर्ताको 1.5 अर्ब रूपियाँ हिनामिना गरेर फरार भएको 8 महिना नाकिसक्यो। गत वैशाख 7 मा रकम अभाव भएको सूचना जारी गर्दै उहाँ फरार हुनु भएको हो। त्यसैता पीड़ितहरू आन्दोलनमा छन् तर नेपालले हालसम्म पक्राउ पर्न सक्नु भएको छैन। 8 महिनादेखि मेयर फरार, रूपन्देहीका 10 सहकारी बन्द उपशीर्षक र मुख्य शीर्षकमा कान्तिपुरले भित्री पृष्ठमा खबर प्रकाशन गरेको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। भूकम्प पीड़ित बिरामी बढ़दै स्वास्थ्य संस्थामा पाइँदैन सिटामोल पनि अन्नपूर्णको मुख्य खबर हो यो। त्रिपालमा बस्दै आएकी कुसे नौ चौराठाकी 24 वर्षीया सुत्केरी कल्पना नेपालीको बुधबार ज्यान गयो। आर्थिक अभावले उचित उपचार नपाउँदा उनले अकालमै मृत्युवरण रोज्नु पर्यो। मंगिर 17 गते सुत्केरी भएकी उनले विपन्नताका कारण पेटभरि खाना खान नपाउने अवस्था थियो। बिहान बेलुकाको छाक टार्नै धौधौ भएकाले उचित उपचार पाउन सकिनन्। भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमती सहित त्रिपालमा बस्दै आएका थियौ। श्रीमान गोपे सुनारले भन्नुभयो, सुत्केरी भएदेखि नै बिरामी थिइन्। चिसोले मुख र जीव सुन्निएको थियो, ठिक भइहाल्ला नि भनेर गाउँघरकै ओखती मुलो गर्नतिर लाग्यौं। एक्कासी यसरी प्राण जाला भन्ने ठानेका थिएनौ। स्वास्थ्य संस्थाहरू नाम मात्रैका भएको र त्यहाँ लगे पनि राम्रोसँग उपचार नहुने गरेको उहाँले गुनासो गर्नुभयो। अलि सुविधा सम्पन्न अस्पताल लैजाने पैसा थिएन, त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लाग्यौं। सुनारले भन्नुभयो, 25 दिनको छोरा र 2 वर्षको अर्को छोरालाई कसरी स्याहार्ने होला। ज्याला मजदूरी गरी गुजारा चलाउँदै आउनुभएका उहाँले भूकम्पपछि काममा पनि जान नपाएको बताउनुभयो। घरमा खानेकुरा पनि केही छैन, मेरो त बिजोग भयो, कसरी बाँचौं। भूकम्प पीड़ित बिरामी बढ़दै स्वास्थ्य संस्थामा पाइँदैन सिटामोल पनि अन्नपूर्णको मुख्य खबर हो यो। कर तिर्न इन्टरनेट प्रदायकको अझै आनाकानी शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। कानून बमोजिम तिर्नुपर्ने कर नतिरेका प्रदायकले इन्टरनेट सेवा बन्द गर्ने च्याखे थापेर विदेशी मुद्रा सटहीका लागि दवाब दिएका छन्। विदेशी मुद्रा सिफारिश सम्बन्धी नियमावली 2076 विदेशी मुद्रा भुक्तानीका लागि सिफारिश माग गर्ने सेवा प्रदायकले नियमानुसार बुझाउनुपर्ने फ्रिक्वेन्सी दस्तुर रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष आरटीटीएफ लगायत दस्तुर बुझाएको हुनुपर्ने व्यवस्था छ। तर नियमित बुझाउनुपर्ने रोयल्टी र टीआरटीटीएफ समेत नबुझाएका प्रदायकले विदेशी मुद्रा सिफारिशका लागि दूरसंचार प्राधिकरण र संचार तथा सूचना प्रविधि मन्त्रालयलाई दवाब दिएका हुन्, नत्र सेवा नै बन्द गर्नेसम्मको चेतावनी उनीहरूको रहेको छ। कर तिर्न इन्टरनेट प्रदायकको अझै आनाकानी, सेवा बन्द हुने च्याखे थापेर डलर सटहीका लागि दवाब, नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो यो। कोशीमा हात्तीले हैरान, 6 महिनामा लियो 7 को ज्यान शीर्षकमा अन्नपूर्णले खबर प्रकाशन गरेको छ। पछिल्लो 6 महिनामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा जंगली हात्तीले 7 जनाको ज्यान लिएको छ। हात्ती सम्बन्धी 81 वटा घटनामा 10 जना घाइते भए, 73 घर र 83 गोठ मात्र भत्काएन। कृषकले लगाएको बालीमा दैनिक क्षति पुर्याइरहेको छ। यो क्रम साउन महिना यता रोकिएको छैन। क्षतिको ग्राफले करोड़ नाघिसकेको छ। कोशीमा हात्तीको शास्ति शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। कर्णालीका 24% नागरिक निरक्षर शीर्षकमा गोर्खापत्रको भित्री पृष्ठमा समाचार छ। कर्णालीमा सामुदायिक सिकाई केन्द्र मार्फत जीवन पर्यत्न सिकाई कार्यक्रम शुरू गरिएको छ। यो कार्यक्रम संघीयतापछि ओझेलमा परेको अनौपचारिक तथा आजीवन शिक्षालाई ब्युत्याउनका लागि हो। जिल्लाको 79 वटै पालिकामा जीवनभर सिक्न सक्ने र समाजमा भइरहेको विकाससँग घोलमेल हुँदै अगाडि बढ़नका लागि यो सिकाईलाई जोड़ दिइएको जनाइएको छ। अनौपचारिक शिक्षा तथा आजीवन सिकाईबारे नीति तथा कार्यक्रम र भावी कार्यदिशा तय गरिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ। मानिसको जीवनस्तर सुधार गर्दै साक्षरता दर बढ़ाउन अनौपचारिक शिक्षा तथा आजीवन सिकाईलाई जोड़ दिएको केन्द्रको भनाइरहेको छ। सो केन्द्रले कर्णाली र मध्य प्रदेशलाई प्राथमिकतामा राखेर अनौपचारिक शिक्षा तथा आजीवन सिकाई कार्यक्रम शुरू गरेको हो। वीरेन्द्रनगरमा अनौपचारिक तथा आजीवन शिक्षा सम्बन्धी प्रदेश स्तरीय छलफल गरिएको छ। सो छलफलमा प्रदेशभरका सहभागी सामुदायिक सिकाई केन्द्रका प्रतिनिधिले भौतिक संरचना र जनशक्ति अभावमा सामुदायिक सिकाई केन्द्रहरू रहेको गुनासो गर्नुभएको छ। कर्णालीका 24% नागरिक निरक्षर, गोर्खापत्रको भित्री पृष्ठको समाचार हो यो। विकास समितिका कर्मचारीले धानेको भरतपुर अस्पताल, सरकारी दरबन्दीका कर्मचारी 12% मात्रै नागरिकले भित्री पृष्ठमा खबर प्रकाशन गरेको छ। चितवनको भरतपुर अस्पताल राजधानी बाहिर सबैभन्दा धेरै बिरामी पुग्ने अस्पताल मध्येमा पर्छ। सरकारले यसको क्षमता देखेर 2075 फागुन 3 गते केन्द्रीय अस्पतालका रूपमा समेत परिणत गर्यो, तर केन्द्रीय अस्पताल भएको 5 वर्ष हुँदा पनि सरकारले दरबन्दी थप्न सकेको छैन। 65% भन्दा बढ़ी कर्मचारी विकास समितिबाट नियुक्त गरेर सञ्चालन गरिएको छ। विकास समितिका कर्मचारीले धानेको भरतपुर अस्पताल, सरकारी दरबन्दीका कर्मचारी 12% मात्रै नागरिकको भित्री पृष्ठको खबर हो यो। अब पत्रपत्रिकाले छापेका सम्पादकीय बालकुमारी घटनाको पीड़ा शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशन गरेको छ। केही वर्ष यता मुलुकको ठूलो जनशक्ति वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा जाने क्रम निरन्तर चलिरहेको छ। सामर्थ्य र पहुँच अनुसारका मुलुकमा गएर पसिना बगाएर उनीहरूले पठाएको धनले परिवारको पालन पोषण गर्ने मात्र नभई देशको अर्थतन्त्रमा समेत भर्थेक पुगिरहेको छ। विश्व अर्थतन्त्रमा देखिएको विषम परिस्थितिका बावजूद मुलुकको अर्थतन्त्र धर्मर नहुनुका पछाडि रेमिट्यान्स पनि मुख्य आधार भएको आर्थिक विश्लेषकको भनाईलाई नकार्न सकिँदैन। वैदेशिक रोजगार कम्पनीहरूका कार्यालयमा लाग्ने गरेको भीड़ र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको लाइनले जति नै मन कुडिए पनि देशमा रोजगारीका अवसरको कमी रहुन्जेल वैदेशिक रोजगारी बाध्यता जस्तै भइसकेको छ। सुरक्षित र राम्रो आमदानी हुने भनिएको दक्षिण कोरिया जानका लागि भाषा परीक्षा दिएर पनि उल्झनमा परेका युवा शुक्रबार एकाएक आक्रोशित हुने परिवेश निर्माण भयो। परिस्थिति काबू बाहिर हुँदा तोड़फोड नै भयो। ललितपुरको बालकुमारी रणभूमि जस्तै बन्न पुग्यो। भीड़ नियन्त्रण भन्दा बाहिर गएर आगजनी गर्न थालेपछि प्रहरीले गोली चलाउँदा 2 जना युवाको ज्यान गएको छ। बालकुमारी घटनाको पीड़ा गोर्खापत्रको सम्पादकीय हो यो। समस्या कोरियाको नीतिमा कि यताको नियतमा शीर्षकमा कान्तिपुरले सम्पादकीय प्रकाशन गरेको छ। कोरियाली भाषा परीक्षामा सहभागिताको विषयलाई लिएर शुक्रबार गरिएको प्रदर्शनमा सुरक्षा समन्वय र प्रहरीले संयमताको अभावमा 2 युवाको ज्यान गएको छ। दैलेखका सुजन रावत र छामका वीरेन्द्र शाह कोरिया गएर परिवारलाई आर्थिक रूपमा समृद्ध बनाउने भन्दै गाउँ छाडेका थिए, तर उनीहरूको सपना राजधानीमै बिलाएको छ। युवाको प्रदर्शनमा प्रहरीले घातक बल प्रयोग गरेको थियो भने घटना निम्तिनुमा राज्यका अन्य निकायका असंवेदनशील र अपरिपक्व व्यवहार पनि जिम्मेवार छन्। यस्ता घटनाको पुनरावृत्ति हुन नदिन शुक्रबारको घटनामा जोड़िने सबै पक्षमाथि निष्पक्ष छानबिन गरेर दोषीलाई कार्यवाहीको भागीदार बनाउनुपर्छ। समस्या कोरियाको नीतिमा कि यताको नियतमा कान्तिपुरको सम्पादकीय हो यो। युवा आक्रोशको अन्तरीय शीर्षकमा नागरिकले सम्पादकीय प्रकाशन गरेको छ भने राज्यको बन्दुक कुनै खेलौना होइन शीर्षकमा अन्नपूर्णले सम्पादकीय प्रकाशन गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।